الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ہم سورہ البقرہ کا مطالعہ کر رہے ہیں اور آج 163 نمبر آیت یعنی 163 آیت سے ہم پڑھیں گے. پیچھے دو بحثیں مکمل ہو گئی ہیں, ایک یہ کہ نبی اکریم صلی اللہ علیہ وسلم کے مدینہ تشریف لانے کے بعد دو تین گروپ پیدا ہو گئے تھے. ایک وہ گروپ تھا کہ جس نے سیدھا سیدھا انکار کر دیا تھا, بالکل آمادگی ظاہر نہیں کی اس نے ماننے کے لیے. دوسرا وہ گروپ تھا جو ایمان لے آیا تھا, انہوں نے کوئی رکاوٹ نہیں محسوس کی. اور تیسرا گروپ وہ تھا کہ جو کہہ رہا تھا کہ جس حالت میں ہم ہیں ہمیں ویسا ہی صاحب ایمان مان لیا جائے, اور وہ ہیلے بہانے کر رہے تھے کہ ہم تو صلح جو ہیں, ہم تو یہ ہیں, ہم تو وہ ہیں. ان سے ساری سورہ گفتگو کر رہی ہے, اور پہلے حصے میں پھر ان کو بتایا گیا کہ تمہارے اندر وہ کیا خرابیاں ہیں جس کی وجہ سے تم خود ملت یہودیہ میں رہتے ہوئے ایمان والے نہیں ہو, اور اب قرآن مجید کے اوپر ایمان لانے سے بھی محروم رہو گے. دوسرے حصے میں یہ بات مکمل کی گئی کہ نبی اکریم صلی اللہ علیہ وسلم کو اس لیے دنیا میں بھیجا گیا ہے کہ وہ ایمان, خالص ایمان, خالص دین کی دعوت دیں گے, خالص دین واضح کریں گے, اور اس دین پر جو آ جائیں گے آج کے بعد سے وہی ہدایت پر ہے. اور وہ جو دین ہے وہ ملت ابراہیمی ہے, اور ملت ابراہیمی کو دوبارہ اس کی اصل اساسات پہ قائم کر دیا جائے گا. یہاں تک بات مکمل ہو گئی, اور اس کے لیے لوگوں کو اب تین طریقوں والا ایک راستہ اللہ تعالیٰ نے تجویز کیا تھا کہ وہ توبہ کر لیں, اپنی اصلاح کر لیں, اور جو باتیں چھپا رکھی ہیں ان کو ظاہر کریں, اور حقیقت کو تسلیم کر لیں. اس میں جو بڑی حقیقتیں زیر بحث آ چکی ہیں وہ خانہ کعبہ ہے, ابراہیم علیہ السلام کا اس کے ساتھ تعلق ہے, اسماعیل علیہ السلام کا اس کے ساتھ تعلق ہے, اور جو ان دونوں باپ بیٹا نے تعمیر کعبہ کے وقت دعا کی تھی اس سے اس گفتگو کا آغاز, یا کہہ لیجئے کہ تمہید جو ہے وہ مکمل کر دی گئی. اب آگے یہ بتایا جا رہا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کے آنے کے بعد ہونے کیا والا ہے. صرف یہ نہیں کہ ملت ابراہیمی کا احیاء ہوگا, بلکہ اصل میں توحید کا احیاء ہوگا. تو اس کا آغاز یہاں سے کیا گیا ہے کہ وَإِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ, تمہارا الہ ایک ہی ہے. الہ کس کو کہتے ہیں؟ الہ اس ہستی کو کہتے ہیں کہ جس کے بارے میں ہمارا یہ احساس ہو کہ وہ خدا ہے, اور سارے کے سارے کام بغیر اسباب کے کر سکتا ہے, اور ہم اس کو اس کی بندگی کا دم بھرتے ہیں, اور اگر وہ حکم دے تو اپنی جان دینے کو تیار ہے. یہ الہ کا عربی تصور ہے. عرب اسی ہستی کو الہ کہتے تھے کہ جس کے اوپر وہ والہانہ محبت رکھتے ہوں, جس کے لیے جان دینے کو تیار ہوں, جس سے وہ سارے کام اسباب کے بغیر ہو جانے کو مانتے ہوں کہ اس کو کسی مٹیریل کی ضرورت نہیں ہے, وہ بیٹھا بیٹھا حکم دیتا ہے تو کام ہو جاتے ہیں. یہ الہ ہے. اس الہ کی بندگی کی جاتی ہے, اس کے آگے سر جھکایا جاتا ہے, اس کی اطاعت کی جاتی ہے, اس کی بات مانی جاتی ہے. یہ الہ کا تصور ہے. اب اللہ تعالیٰ نے جملہ جب یہ بولا ہے کہ الہکم الہ واحد, تو اس کا مطلب عربوں کے لیے یہ ہے کہ کسی اور کو دین دینے کا حق نہیں ہے, صرف اب ایک ہی ہستی کو حق ہے دین دینے کا. یہ اس کا لازمی تقاضا ہے. جب ہم کلام گفتگو کرتے ہیں تو الفاظ بول رہے ہوتے ہیں لیکن اس کے تقاضے چھوڑ دیتے ہیں سننے والے پر کہ وہ ان کے مطابق خود بخود سمجھ جائے گا. مثلا والد صاحب کہیں گے بھائی میں تمہارا باپ ہوں, تو اب اس کا مطلب کیا ہوگا کہ یا احترام کا مطالبہ ہو رہا ہے, یا بات ماننے کا مطالبہ ہو رہا ہے, یا جو بدتمیزی ہو رہی ہے اس کو چھوڑنے کا ارادہ حکم ہو رہا ہے. جملہ صرف اتنا بولا کہ میں تمہارا باپ ہوں, تو تقاضے چھوڑ دیے جاتے ہیں کیونکہ وہ واضح ہوتے ہیں. اس طرح جب یہ کہا جائے گا کہ اللہ کے سوا کوئی الہ نہیں ہے, یا تمہارا ایک ہی الہ ہے, تو اس کا مطلب ہے کہ دین کا منبع, دین دینے کا حکم, دین دینے کا اختیار صرف ایک ہی ہستی کو حاصل ہے. یہ لازمی طور پر جیسے ہی عربوں کے سامنے یہ جملہ بولا جائے گا تو وہ, جیسے میں نے کہا کہ میں تمہارا باپ ہوں, تو اس کا لازمی مطلب ہے کہ کچھ حقوق, کچھ چیزیں وجود میں آ جائیں گی. تو الہکم الہ واحد, اللہ تعالیٰ نے اپنا نام نہیں لیا. میں نے پچھلی دفعہ بھی عرض کیا تھا کہ اس آیت میں اللہ تعالیٰ اپنا نام نہیں لے رہے, صرف یہ کہہ رہے ہیں کہ تمہارا خدا ایک ہی خدا ہے. کیوں؟ کیونکہ اللہ جو ہے وہ عربوں کا یا مسلمانوں کا اللہ کے لیے نام ہے. جس حقیقی ذات کا تعارف یہاں کرایا جا رہا ہے، پورا قرآن مجید اس کا خیال کرتا ہے کہ وہ اصل خدا کا تعارف ہے، اس اصل خدا کو عرب اللہ کہتے تھے. تو ایسا نہیں ہونا چاہیے کہ لفظ اللہ میں پھنس گئے ہم، کہیں کہ یہ تو عربوں کا خدا کا نام ہے، ہم تو ہمارا خدا کوئی اور، نہیں. قرآن مجید اصل خدا کی طرف بلاتا ہے جس کا عربوں نے نام اللہ رکھا ہوا ہے، اصل خدا. تو الہکم الہ واحد، تمہارا صرف ایک ہی حقیقی الہ ہے، بس اس کے علاوہ کوئی نہیں ہے. تو اب پیچھے جو بات کہی جی کہ ملت ابراہیمی کیا ہے، تو ملت ابراہیمی کی پہلی اساس یہ ہے کہ اس کے اندر توحید ہے، ایک ہی الہ مانا جاتا ہے، لہٰذا دین بھی ایک ہی ذات سے لیا جائے گا. یہ میں واقعہ نبی کریم صلی اللہ علیہ وسلم کی حیات طیبہ میں پیش آیا کہ اللہ تعالیٰ نے کہا کہ یہود نے اپنے احبار و رہبان کو ارباب من دون اللہ بنا لیا ہے. یہود نے آ کر کہا جی کہ ہم نے تو ایسا نہیں کیا، تو اللہ نے کہا کہ وہ حلال و حرام نہیں کرتے، ہمارے علماء بھی کرتے ہیں. جس کو اللہ نے حرام قرار نہیں دیا، اس کو اللہ کے سوا کوئی حرام قرار نہیں دے سکتا. جس کو اللہ نے حلال قرار نہیں دیا، اس کو اللہ کے سوا کوئی حلال قرار نہیں دے سکتا. یہ واضح رہنا چاہیے، اسی بات کو یہاں بیان کیا گیا ہے. تو اب نبی کریم صلی اللہ علیہ وسلم چونکہ صاحب بصیرت ہیں، اور وہ ایسے بات کو پکڑتے ہیں اپنی کنہا سے کہ آدمی حیرت زدہ رہ جاتا ہے. آگے مقامات آئیں گے جہاں میں عرض کروں گا کہ نبی کریم صلی اللہ علیہ وسلم کی گہری نگاہ نے کس طرح سے بات کو پکڑا، یعنی شاید پوری امت کے علماء بیٹھ کر اکٹھے ہو جائیں تو وہ باتیں نہ پکڑ سکیں جو نبی کریم صلی اللہ علیہ وسلم پکڑ لیتے ہیں. تو ان آیتوں کے پس منظر میں آپ دیکھیے کہ الہکم الہ واحد، اور پھر ارباب من دون اللہ والی آیت کو کس طرح سے نبی کریم صلی اللہ علیہ وسلم نے اس کے اندر سے مانی پائے. تو پہلی بات اگلی فصل کی تمہید کے طور پر یہ کہی گئی ہے کہ اللہ کے سوا کوئی الہ نہیں ہے. میں اس کا ترجمہ عام طور سے خدا کر دیتا ہوں، کیونکہ ہمارے اردو میں خدا کے معنی تقریباً وہی ہیں جو الہ کے عربی زبان میں ہے. صرف ایک شیڈ کا کمی رہ جاتی ہے، ایک پہلو کی، وہ یہ کہ عربی میں الہ کے لیے محبت بہت زیادہ شدید ہے. ہمارے اردو کے لفظ خدا کے ساتھ ایسا مسئلہ نہیں ہے، ہماری خدا کے ساتھ محبت نہیں ہوتی. یہ شاید ہندوستانی مزاج ہے کہ یہ خداؤں سے ڈرتے بہت ہیں، محبت کم کرتے ہیں. یہ ہمارے ہاں کا مزاج، ہم اپنے پیروں سے زیادہ محبت کرتے ہیں، اپنے فقیروں سے زیادہ محبت کرتے ہیں، اپنی قوم قبیلے اور مسلک سے زیادہ محبت کرتے ہیں، خدا سے کم کرتے ہیں. یہ اس مٹی کا مزاج ہے، یہ باپ کو اتنی اہمیت نہیں دیں گے جتنے دوست کو دیتے ہیں. یہ اس مٹی کا مزاج ہے شاید. میں باقی قوموں کو جانتا نہیں ہوں، لیکن اس قوم کو جانتا ہوں، اس لیے یہ بات سمجھتا ہوں کہ یہاں پر یہ چیز بڑی کمزور ہے. ہم نبی کریم صلی اللہ علیہ وسلم کی ذات کے لیے جان دینے کو تیار ہو جائیں گے، لیکن اللہ تعالیٰ پہ باتیں ہوتی رہیں گی، کان پہ جوں بھی نہیں رہیں گے. کبھی کبھی ہلکا سا خیال آ جائے گا کہ یار اچھی بات نہیں ہو رہی، اس سے زیادہ کچھ نہیں. لیکن وہی بات، اسی طرح کی بات نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں آئے تو ہم ہو سکتا ہے کہ اس کو قتل ہی کر دیں. تو اتنا جذبہ نہیں پیدا ہوتا خدا کے لیے. تو جو پیدا ہوتا ہے وہ بھی غالباً اسلام کی وجہ سے، ورنہ یہاں کی مٹی خداؤں کا بس مالا جپنے کے لیے استعمال کرتی ہے، اس کے زیادہ کوئی تعلق نہیں ہوتا. کیونکہ وہ ظالم نظر آتے ہیں، وہ خود غرض نظر آتے ہیں. ان کے جو دیوتا کا تصور ہے ہندوستان کے لوگوں کا، وہ خود غرض ہیں، اپنی تمناؤں کے لیے خود لڑتے رہتے ہیں ایک دوسرے سے، قتل و غارت بھی جاری رہتی ہے. ہمارے خدا کا تصور بہت پاکیزہ ہے، اس وجہ سے ہمیں تو کچھ محبت پیدا ہو جاتی ہے، وہاں وہ بھی امکان نہیں ہے. اس کو آپ نے سمجھنا ہو تو میں دو جواب کسی پاکستانی سے پوچھیے، نماز کیوں پڑھتے ہیں اگر وہ نمازی ہو تو؟ وہ کہے فرض ہے پڑھنی ہے. نبی کریم صلی اللہ علیہ وسلم سے پوچھیں، وہ کہیں گے اللہ کا شکر کے لیے. اتنا فرق ہے. تو یہ یا تو یوں کہہ لیجئے کہ بصیرت کا فرق ہے، یا یوں کہہ لیجئے کہ مٹی کا فرق ہے. مجھے لگتا ہے کہ یہاں کے ہم خود ہندوستان جتنے دین بناتا ہے، دنیا کی کوئی سرزمین دین نہیں بناتی. یہاں ہر روز نیا دین پیدا ہوتا ہے. ابھی ہم نے ایک بہت بڑا دین مسلمانوں کے اپنی آنکھوں کے سامنے بنایا، گرو نانک کے ذریعے سے بنا ہے. اس طرح کے چھوٹے چھوٹے دین بنتے رہتے ہیں، مٹتے رہتے ہیں، بنتے رہتے ہیں، مٹتے رہتے ہیں. گرو نانک صاحب کو پاپولیرٹی مل گئی تو کامیاب ہو گئے، نہیں ملی تو نہیں. تو اس طرح کے دین ہر گلی میں، ہر محلے میں بنتے ہیں ہندوستان میں. وہ اسی گلی میں ختم ہو گئے تو ختم ہو گئے، وہ ترقی پا گئے تو پا گئے. تو ہندوستان کے اندر یہ معاملہ ہے کہ کوئی خدا کے ساتھ क्या उसको कहने, वफादारी, ये कोई चीज़ नहीं है। आज आपको अपने देवता से मोहब्बत है, कल दूसरे से हो जाएगी, वो भूल भूल दिए बुला दिया जाएगा, ख़त्म हो जाएगा। तो यहाँ की मिट्टी में ये बात है कि ये खुदाओं को तश्कील करते हैं, तख्लीक करते हैं और उसको तब्दील भी कर, कभी छोड़ दिया कभी अपना लिया। लेकिन अरबों के यहाँ ऐसा नहीं है, अरब अपने खुदा के लिए जान देने को तैयार है। और जब अल्लाह ताला ने साबित कर दिया अरबों पर कि मैं ही तुम्हारा खुदा हूँ, तो अल्लाह के लिए जान देने को तैयार हो गए। बदर और उहद इसकी सबसे बड़ी दलील है। तो जब कोई आदमी जान देने को तैयार हो जाता है, तो इसका मतलब है कि वो महज ख्याली आदमी नहीं है। आप अपनी कौम को कहें ज़रा कि खुदा के लिए निकले, यहाँ मुल्कों के लिए निकले हैं, कौम के लिए लोग निकले हैं, लेकिन इस वक्त अगर आप कहें कि मज़हब के लिए निकले, तो नहीं निकले, क्योंकि वो जो खुदा के लिए मोहब्बत का ताल्लुक है वो यहाँ मौजूद नहीं है। तो फरमाया कि तुम्हारा इलाह एक ही है, उसी के साथ अकीदत वाबस्ता होनी चाहिए। इलाहों के साथ अकीदत होती है, अकीदत मोहब्बत का एक मुकद्दस पहलू है, अकीदत मोहब्बत का एक मुकद्दस पहलू है। ये अगर ना हो तो खुदा नहीं है, अकीदत अगर ना हो तो खुदा नहीं है, अकीदत है तो खुदा है। तो अकीदत आनी चाहिए, अकीदत में गैरत है, मोहब्बत है, अपनाइत है और जानिसारी है। तो तुम्हारा इलाह एक ही इलाह है, किसी और से तुमने दीन नहीं लेना, किसी और के साथ इलाहों वाला ताल्लुक कायम नहीं करना। आगे बहुत अहम जुमला है, ला इलाह इल्ला हुर रहमानुर रहीम, दो सिफात से तारुफ कराया कि तुम्हारा कोई इलाह नहीं है मगर वो है जो रहमानुर रहीम है। अभी भी अल्लाह ने अपना नाम नहीं लिया, क्योंकि नाम लेने से दावत अरबी रंग इख्तियार कर जाती है। अल्लाह ताला उसको यूनिवर्सल बनाना चाहते हैं, आफाकी बनाना चाहते हैं कि उस ज़ात, वो ज़ात तुम्हारी इलाह है जो रहमानुर रहीम है। रहमानुर रहीम जो है ये पूरे कुरान मजीद की एक इस्तिलाह बन गई है, सिर्फ दो सिफात नहीं है, मैंने पिछली दफ़ा सिफात के तौर पर थोड़ा तारुफ करा दिया था, ये एक तरह की इस्तिलाह बन गई है। इस इस्तिलाह के मानी है कि वो ज़ात जो दैनूनत करके रहेगी। दैनूनत के दो पहलू हैं, एक ये कि अल्लाह ताला अपनी रहमत करेंगे तो हदायत देंगे, इसको सूरह रहमान में वाज़े किया है, अर्रहमान अल्लमल कुरान, रहमान ही ने कुरान सिखाया। तो रहमत का एक लाजमी तकाजा है कि अल्लाह ताला हदायत भेजेंगे, ये दैनूनत का एक पहलू। दैनूनत का मतलब दीन देना और फैसला करना, दीन का मतलब ही फैसला ही है, दीन के मानी फैसले के हैं जो अल्लाह के फैसले हैं कि सच्चाई ये है, कानून ये है, ये अल्लाह के फैसले हैं। तो रहमान का एक पहलू यह है कि किताब हदायत शरीयत लाजमन दी जाएगी। रहमत का और दैनूनत का दूसरा पहलू यह है कि क़यामत वाला दिन फैसला होगा। तो जिस तरह सूरह रहमान में है अर्रहमान अल्लामल कुरान, इसी तरह सूरह फातिहा में है अर्रहमान अर्रहीम मालिक यौमिद्दीन, रहमत से क़यामत फूटती है। ये दोनों दैनूनतें होकर रहेंगी। तो अब फरमाया कि तुम्हारा खुदा एक ही है, वो कौन है? वो रहमान और रहीम है। ये दोनों काम करके रहेगा। रहमत के अंदर भरपूर काम करने का मफहूम होता है, पूरे जोश जज्बे के साथ, और रहीम के अंदर दवाम होता है मुस्तकिल तौर पर। तो खुदा की दैनूनत की ये दोनों पहलू भरपूर हैं, पूरे ताकत और पूरे जोबन के साथ सामने आएंगे और हमेशा कायम रहेंगे, कोई इसमें तातुल नहीं होगा। अब ये दो जुमले अगली पूरी किताब का गोया खुलासा है कि अल्लाह ताला एक है और वो रहमान और रहीम है, वो दैनूनत करके रहेंगे। यहूदियों नसरानियों और कुरैश मक्का वालों, जो करना है खुदा के मुकाबले में कर लो, ये काम होकर रहेंगे। शरीयत आनी है, आकर रहेगी। नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की नबूवत में इत्माम नेमत होना है, होकर रहेगा, और जितना मर्जी भाग जाओ क़यामत होकर रहेगी, फैसला होकर रहेगा। जो क़यामत वाला फैसला है वो रसूलों के ज़माने में दुनिया में भी सादर होता है, वो भी इसका हिस्सा है। जो फैसला है उसके फिर दो हिस्से हैं, यानी एक है कि अर्रहमान अल्लामा अल-कुरान, कुरान देना, ये एक चीज़। दूसरा यह है कि जो क़यामत वाले दिन फैसला होना है उसके भी दो हिस्से हैं, एक दुनिया में फैसला होता है रसूलों के ज़माने में, और एक क़यामत वाले दिन फैसला होना है सब इंसानों का। تو نبی کریم صلی اللہ علیہ وسلم چونکہ اللہ کے رسول بھی تھے تو اس لیے یہ قرآن مجید اس دینونت کا اظہار ہے, اس دینونت کا اظہار ہے کہ مکہ میں اور مدینہ میں اللہ کی دینونت کس طرح سے ظاہر ہوئی, یہ اس کا بیان ہے. یہ کتاب دینونت ہے, یوں سمجھ لیجیے اس کا ریکارڈ ہے کہ مکہ میں اور مدینہ میں جو نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے تو اللہ تعالیٰ نے رحمت کا ظہور کیسے کیا ہے, رحمت کے ظہور کیسے ہوا دونوں پہلوؤں سے. ایک رحم عمومی معنی, میں اس کا انکار نہیں کر رہا, یہ نہ سمجھیے کہ رحمت کا مطلب یہ نہیں ہے کہ رزق دینا, کوئی نعمتیں دینا, اولاد دینا, یہ بھی رحمت ہے. لیکن یہاں دو پہلو قرآن مجید میں خاص طور سے زیر بحث ہیں کہ اللہ تعالیٰ نے رحمت کی ہے تو انا ارسلنا کا رحمت للعالمین, وہاں بھی رحمت کا ذکر ہے کہ ہم نے آپ کو رحمت کرنا چاہی تو ہم نے آپ کو بھیجا ہے. تو اس طرح سے رحمت جو ہے وہ رسول کا کام مکمل کر کرے گی, تمام نعمت لازمن ہوگی, کوئی روک نہیں سکتا سوائے اس کے کہ خدا کی کوئی حکمت اس میں رکاوٹ بن جائے, وہ ایک الگ بات ہے. لیکن دوسری بات یہ کہ فیصلہ بھی ہو کر رہے گا, دنیا والا فیصلہ بھی, آخرت والا فیصلہ بھی. اور آپ سورہ توبہ تک ہم پہنچیں گے اگر زندگی رہی اور مہلت ملتی رہی اللہ کی طرف سے, تو وہاں جا کر دیکھیں گے کہ یہ دونوں دینونتیں کس طرح سے صادر ہوئی ہیں. تو یہ آیت بہت اہم ہے کیونکہ سورہ کے بالکل درمیان میں ہے, اگلی بات کے لیے ایک آغاز بن رہا ہے. پچھلے یہود کو فارغ کر دیا گیا ہے کہ تم اب اس ہدایت سے محروم رہو گے کیونکہ تمہارا رویہ ٹھیک نہیں ہے. سورہ فاتحہ میں جو بات دعا کی گئی تھی اس کے خلاف تمہارا رویہ, اور آغاز بھی سورہ البقرہ کا آغاز بھی ہدن للمتقین سے کیا گیا تھا. تو رحمت کا دینونت کے لحاظ سے رحمت کن پر ہوگی؟ جو متقین ہیں دین دینے کے اعتبار سے, ہدایت دینے کے اعتبار سے. اور فیصلہ کن کے حق میں ہونا ہے؟ متقین کے حق میں. کن کے خلاف ہونا ہے؟ وہ جو اللہ تعالیٰ نے بتا دیا کہ متقین نہیں ہیں. تو بس یہی کشمکش ہے جو اب آگے مزید نمایاں ہوتی چلی جائے گی. آگے جو آیت ہے وہ استدلال کی آیت ہے. استدلال کی جو آیت ہے اس میں اللہ تعالیٰ نے کچھ اپنی آیات کا ذکر کیا ہے. ان فی خلق السماوات والارض واختلاف اللیل والنہار والفلک التی تجری فی البحر, زمین و آسمان کی بناوٹ میں اور رات اور دن کے ایک دوسرے کے بعد آنے میں اور جانے میں, اور کشتی جو سمندر میں تیرتی ہے, ان چیزوں کو لے کر جو انسانوں کی نفع کا باعث بنتی ہیں. وما انزل اللہ من السماء من ماء, اور وہ پانی جو آسمان سے اترتا ہے اللہ تعالیٰ اتارتے ہیں پھر اس کے ذریعے سے, فاحیا بہ الارض بعد موتھا, مردہ زمین کو زندہ کر دیتے ہیں. وبصا فیہا من کل دابہ, اور پھر ہر طرح کے جاندار اس میں پیدا کر دیتے ہیں. تصریف الریاح, اور ہواؤں کا تصریف بھی, یعنی ان کو بار بار الٹ پھیر کے لانا. وصحاب المسخری بین السماء والارض, اور آسمان اور زمین کے درمیان میں مسخر کیے ہوئے بادل. لآیات لقوم یعقلون, سمجھ والوں کے لیے اس میں نشانیاں ہیں. اب نشانیوں کو سمجھنے کی کوشش کرتے ہیں. اس آیت پر ہمارے اساتذہ نے اور دیگر مفسرین نے بھی توحید کی دلیل کے طور پر لیا ہے, توحید کی دلیل کے طور پر, کیونکہ پیچھے الہکم الہ واحد. تو توحید کی دلیل یوں ہے کہ اللہ تعالیٰ نے یہاں پر الٹ دو دو چیزوں کا ذکر کیا ہے جو ایک دوسرے کے دشمن ہیں, ایک دوسرے کے خلاف ہیں. اگر دشمن نہیں ہے تو خلاف ہیں, اگر خلاف نہیں ہے تو الگ الگ. سماوات والارض, زمین اور آسمان, رات اور دن, سمندر اور کشتی, اور زندگی اور موت, چوپائے اور پودے, ہواؤں کا چلنا, کبھی نرم کبھی گرم, اور صحاب المسخر, زمین و آسمان کے درمیان کہیں بادل اٹکے ہوئے, یہ ساری کی ساری چیزیں الٹ ہیں. لیکن سب الٹ ہونے کے باوجود فساد نہیں پیدا کرتی, بلکہ ایک نفع بخش کائنات وجود میں لاتی ہیں, فائدہ وجود میں لاتی ہیں. تو یہ تصور ختم ہو جاتا ہے کہ آسمان کا خدا الگ ہے, زمین کا خدا الگ ہے, رات کا خدا الگ ہے, دن کا خدا الگ ہے, سمندر کا خدا الگ ہے, کشتی کا خدا الگ ہے, یہ تصور ختم ہو جاتا ہے. توحید اس طرح سے اس کے اندر سے پھوٹی پڑ رہی ہے. تو یوں سمجھیے کہ ہم نے دو چیزیں ملا کر جب ایک چیز بنائی تو اس کا مطلب ہے کہ इसको किसी एक ही, दोनों चीज़ें एक ही ज़ात के कंट्रोल में हैं, तो इससे इसमें तौहीद का मज़मून पैदा हो, यानी गोया दलील ये बन जाती है कि ये सारी की सारी चीज़ें इस बात की शहादत देती हैं कि अल्लाह ताला एक है, ज़्यादा खुदा नहीं है। ये तस्वुर गलत है कि आसमान का खुदा और ज़मीन का और दिन का और रात का और सूरज का और चाँद का और, या ये खुद खुदा है, ये तस्वुर टूट जाता है। ये तो थी जो आम तफसीर समझी जाती है। मेरे ख्याल में इसमें कुछ और पहलू भी हैं जो तवज्जो तलब हैं। पहली बात यह कि पीछे जो जुमला था 163 नंबर आयत, उसमें दो बातें कही गई हैं। एक ये कि तुम्हारा खुदा एक ही है, और दूसरी ये बात कही गई है कि वो रहमान और रहीम है। अगली जो निशानियां बताई गई हैं उसमें इन दोनों दावों के ऊपर दलील है, दोनों बातों के ऊपर दलील है, तौहीद पर भी और रहमत पर भी, दोनों पर दलील है। दूसरी बात जिसकी तरफ तवज्जो दिला के फिर मैं बात को जोड़ता हूँ, असहाबल मुसख़र बैन समाई वाल अर्ज़, बादल जो हैं वो मुसख़र कर दिए गए हैं, ये ग़ुलामी की अलामत है। जितनी चीज़ें यहाँ बयान हुई हैं सब ग़ुलाम हैं, और जितनी चीज़ें यहाँ बयान हुई हैं वो यनफा उन्नास, ठीक है, यानी सूरज लोगों को फ़ायदा देता है, रात और दिन लोगों को फ़ायदा देते हैं, ज़मीन व आसमान लोगों को फ़ायदा देते हैं, बादल फ़ायदा देते हैं, ये उनका मुसख़र होना है। मुसख़र होने का हमारे ज़माने में ख़ास तौर से सर सैद साहब के बाद इसके मानी ये किए गए कि अल्लाह ताला ने कायनात हमारी मुसख़र कर दी है ताकि हम इसकी तहकीकात करें और ये करें और वो करें, ये मानी नहीं है। मुसख़र के मानी में है कि हमारी खिदमत पे लगी हुई है, सूरज हर रोज़ चढ़ता है हमारी फसलें पकाने के लिए, हमें धूप देने के लिए, हमें हरारत पहुँचाने के लिए, हर रोज़ वो इसी खिदमत पर लगा हुआ है। इसको लफ्ज़ मुसख़र बयान करता है, वो इसलिए नहीं है कि हम सूरज पर रॉकेट भेज कर उसके तजज़िया करें, किस लिए है? वो उस वक्त भी मुसख़र था जब आदम अलैहिस्सलाम अभी मिट्टी और पानी के सूरत हाल में थे, और आज भी मुसख़र है कि जब हम मरीख पर पहुंच गए हैं, उसका मुसख़र होना कभी ख़त्म नहीं हुआ। तो ये दूसरी पहली चीज़ क्या बताई कि बिमा यनफा उन्नास, दूसरी चीज़ क्या बताई कि मुसख़र है। तीसरी चीज़ जो इसमें पूरी में वाज रहनी चाहिए वो ये कि ज़िंदगी देते हैं अल्लाह ताला, ज़िंदगी पैदा करते हैं और फिर हर तरह के जानदार फैला दिए हैं। ये तीन चीज़ें ज़रा गौर से देखें आप तो ये ना सिर्फ ये कि तौहीद पर अलामत है बल्कि खुदा के होने पर भी दलील है, खुदा के होने पर भी दलील है और खुदा के रहमान और रहीम होने पर भी दलील है। देखिए ये कायनात के अंदर तूफ़ान आंधियाँ बारिशें, ये समंदर ठाठे मारता हुआ, ये कुछ साजगार नहीं लगते लेकिन ये सारे ही फ़ायदा पहुँचाते हैं एक दूसरे के लिए। खुदा के होने की दलील ये है कि ये चीज़ें अलग अलग कर लीजिए, अगर आप बखेर दीजिए, आसमान ना हो तो ज़मीन नहीं होगी, ज़मीन हो तो आसमान बेमानी है। आप बारिश और ज़मीन को अलग कर दीजिए, बारिशें अगर ना हो तो बहुत सारी ज़मीन सवाई जो दरियाओं के किनारे पे है या समंदर के किनारे पे है उसके अलावा सारी ज़मीन बंजर हो जाएगी। अपना ही हालत देख लीजिए, पाकिस्तान में अगर बारिशें ना हो तो क्या होगा मैदानी इलाकों में। तो ये सब कुछ होना बता रहा है कि ये चीज़ें ग्रारियों की तरह फिट की गई हैं। तो जो हमारे यहाँ फलसफे में एक दलील दी जाती है कि अगर कोई आदमी सहरा में जा रहा हो और उसको एक ये घड़ी मिल जाए पड़ी हुई तो वो ये नहीं यकीन करेगा कि ये खुद बहुत बन गई है। तो अल्लाह ताला इन ग्रारियों को बता रहे हैं कि ये सारी की सारी एक बड़ी मशीन की तरह है, एक बड़ी घड़ी की तरह है जो मिलकर सारी चीज़ें काम कर रही हैं। सूरज को जहाँ फिट होना चाहिए वहीं फिट है, और चाँद को जहाँ उसके साथ घूमने के लिए फिट होना चाहिए वहीं फिट है, रात को कब आना चाहिए दिन को कब आना चाहिए वो भी एक ग्रारी सी चल रही है। तो जिस तरह मशीन की ग्रारियाँ फिट होती हैं उसी तरह ये सारी चीज़ें फिट हैं, एक दूसरे के साथ जुड़कर मिलकर काम करती हैं। और अगर इनमें से एक चीज़ पहले बन जाए एक बाद में बने, काम चलता दिखाई नहीं देता। इनको एक ही वक्त में बनाया गया है या ऐसी तदरीज के साथ बनाया गया है कि एक दूसरे के लिए सहारा बनते चले जाए, एक दूसरे के लिए सहारा बनते चले जाए। मसलन अगर एवोल्यूशन की थ्योरी के मुताबिक अगर पहले आदम अलैहिस्सलाम पैदा हो जाते, इवॉल्व हो जाते और अम्मा हुवा ना बनती तो मैं आप होता। लाजम है कि एवोल्यूशन इस तरह से हो कि एक पूरा जोड़ा वजूद में आए। जोड़ा वजूद नहीं आएगा तो नस्ल आदम नहीं चलेगी, ये चल जाएगी। और एक ही इलाके में हो, अगर आदम इवॉल्व हो जाए अफ्रीका में और हुआ इवॉल्व होकर पाकिस्तान में पैदा हो जाए तो आदम की नस्ल आगे नहीं चल सकती, वो कवारा ही फौत हो जाएगा। ठीक है, तो कोई बहुत सारी चीज़ें ऐसी हैं जो एक ही वक्त में एक ही जगह में होंगी, गरारी की तरह फिट होंगी तो काम होगा, नहीं तो नहीं होगा। ये काम खुदा के बगैर नहीं हो सकता, ये वाज रहना चाहिए। खुदा के बगैर का मतलब है अकली तौर पर सोचे समझे मंसूबे के बगैर नहीं होता। तो इसलिए ये आयतें सिर्फ इस बात की तरफ इशारा नहीं करती कि तौहीद है, बल्कि इस बात की तरफ भी इशारा करती हैं कि खुदा है एक साहिब इरादा हस्ती, बाकायदा एक प्रोग्राम बनाकर काम करने वाली हस्ती की बनाई हुई कायनात है, जिसमें समंदर ठाठे मारता हुआ तूफानी, जिसमें सुई रखें डूब जाती है, उसमें एक बहरी जहाज़ लोगों से भरा हुआ, सामान से भरा हुआ, सामान उठाकर चल पड़ता नहीं डूबता। ये साजगारी कौन पैदा कर सकता है कि उसने दुनिया में ऐसे इम्कान रखे हैं कि बहरी जहाज़ बन सकें, हवाई जहाज़ बन सकें। इस हवा में भी सुई का वज़न नहीं उठा सकती है, सुई रख दें नीचे गिर जाएगी। जहाज़ एक ख़ास वज़न के साथ एक ख़ास स्पीड के साथ उड़ते हैं तो हवा उठा देती है, यही समंदर कर रहा है। तो दोनों में एक ही तरह का अमल है, कोई फ़र्क नहीं है, लेकिन ये इम्कानात किसने रखे हैं? यही लकड़ी है जो तैर लेती है, यही लोहा है जो तैर लेता है। यानी जहाज़ सिर्फ लकड़ी के नहीं बनते, लोहे के ही बनते हैं, तैर रहे होते क्योंकि अब मालूम हो गया कि कितना सतह होगी, कितना उसका वज़न होगा तो वो उठा लेता है पानी। तो ये कायनात इस तरह से नफा बख्शी के लिए बनाई गई है, इसका प्रोग्राम ये है कि वो यहाँ के जो चीज़ें यहाँ रह रही हैं या जो भी निज़ाम बना हुआ है वो चलता रहे, उसको नफ़ा मिलता है। हर चीज़ एक प्रोग्राम को नफ़ा दे रही है। तो मिसाल के तौर पर हमने ये लाइब्रेरी बनाई है, ये फ़र्ज़ कर लीजिए कि हमने यहाँ लकड़ी के तख्ते ही रख दिए हैं, कोई उनको तराशा नहीं है, ये मेज़ कुर्सियाँ ये अलमारियाँ बहुत खूबसूरत ना भी हों लेकिन अरेंज की हुई पड़ी हों सिर्फ, यानी जैसे हमारी मुड्डी मिल जाती है लकड़ी की तरफ कटा हुआ वही रख दिए हों अरेंज करके, वो जो मशहूर हैंज है पत्थरों का जो दायरा सा बना हुआ है वो ले लीजिए, कोई पत्थर तराशे हुए नहीं है लेकिन वो दायरे में पड़े हुए हैं, और फिर जो खड़े पत्थर हैं उनके ऊपर बहुत बड़े बड़े भारी पत्थर रख दिए गए हैं। उसको कोई भी नहीं मानता कि खुद ब खुद हुआ होगा, हालांकि इम्कान तो है कि पहले वो पत्थर गिर गए हो, किसी और तूफान से एक और पत्थर ऊपर से आ गया और टिक गया हो, इम्कान तो है, लेकिन उसकी फॉर्मेशन बता रही है कि वो इंसानी मुदाखल से हुआ। इन चीज़ों की मुदाखल, इन चीज़ों की अरेंजमेंट ये बता रही है जो अल्लाह ताला यहाँ वाजे कर रहे हैं कि ये किसी साहिब प्रोग्राम का किया हुआ काम है। ये वो आयत के अंदर इतनी चीज़ें इकट्ठी कर देते हैं अल्लाह ताला कि जिससे ये जहन इस तरफ जाता है। तो इशारे अल्लाह ताला ने कैसे किए? पहला इशारा किया कि बिमा यन्फा उन्नास, दूसरा इशारा किया कि मौत और ज़िंदगी का ताल्लुक, और मुसख़र का लफ्ज़ बोलकर, फिर अकल का लफ्ज़ बोलकर कि सोचने वालों के लिए ऐसा है। अब जो रहमत के पहलू से मज़ीद बात वाजे होनी चाहिए वो ज़िंदगी और मौत का ताल्लुक है। और यहाँ ये नहीं कहा गया कि ज़िंदगी से मैंने मौत दी, नहीं, मौत के बाद मैंने ज़िंदगी की। ये रहमत का वो देनूनत का पहलू जो मैं पहले अर्ज़ किया है कि क़यामत बरपा होनी है, उसके लिए मरने के बाद ज़िंदा किए जाने का अमल है, उसकी तरफ भी इसके अंदर इशारा कर दिया है कि अगर यहाँ पर बारिश बरसने से मुर्दा बीजों के अंदर ज़िंदगी पैदा हो जाती है, कीड़े पैदा हो जाते हैं, जरासीम पैदा हो जाते हैं, पूरी एक दुनिया आबाद, जैसे ही बंजर सहरा में आप बारिश कर दें तो अपने घरों में देखिए, एक छत के ऊपर पानी खड़ा कर दें किसी प्याली में बर्तन में, दो तीन दिन के बाद जाएंगे उसमें मच्छरों के लार्वा फैल रहे होंगे, पता नहीं क्या कुछ कर रहा होगा, बैक्टीरिया पैदा हो गए होंगे, अजीब व गरीब पौधे पैदा होने चाहिए, काई सी लग जाएगी तो ये ज़िंदगी पैदा हो जाती है। किसके बाद? खाली बंजर उस बर्तन के बाद। तो ज़िंदगी के बाद मौत और मौत के बाद ज़िंदगी, पहली चीज़ खुदा की तख्लीक पर इशारा करती है, दूसरी चीज़ क़यामत के आने पर दलील बनती है। तो गोया जो रहमान और रहीम का दावा था और जो इलाह वाहिद का दावा था, उस पहलू से ये सारी निशानियाँ बात वाज़े करती हैं कि ये सिर्फ खुदाए रहमान खुदाए वाहिद की दुनिया नहीं है, बल्कि खुदाए रहमान की भी दुनिया है। और खुदाए रहमान ही को हक हासिल है कि वो दीन दे। अब आगे ताज्जुब के साथ ये जुमला फरमाया, वो उस पर हम अगली दफ़ा बात करेंगे, वक्त हो चुका है। कि अजीब बात है कि इंसान फिर भी इन निशानियों के बावजूद इंसान फिर भी कुछ ऐसे हैं कि जो अल्लाह के साथ शरीक ठहराते हैं। وَمِنَ النَّاسِ مَنْ يَتَّخِذُ مِنْ دُونِ اللَّهِ أَنْدَادًا تو یہ خدا نے حیرت سے کہا ہے کہ اس کائنات کو دیکھ کر، تو آج اگر قرآن مجید نازل ہوتا تو اللہ تعالیٰ فرماتے ہیں کہ لوگوں کچھ لوگوں میں ایسے بھی ہیں جو سب کچھ دیکھ کے خدا کا انکار کرتے ہیں۔ تو اب لِقَوْمِ يَعْقِلُونَ کے بعد، لِيَعْقِلُونَ کے بعد یہ جملہ معنی دے رہا ہے کہ جو خدا کی توحید کا انکار کرتے ہیں، اور آج جو خدا کا انکار کرتے ہیں وہ قومی یاقلون نہیں ہے، یہ واضح ہو جاتا ہے۔ ٹھیک ہے، تو جو کائنات کو سمجھ، اب یاقلون کون ہیں؟ یاقلون وہ لوگ ہیں کہ جو حقائق کو اپنے انسانی پیراڈائم میں رکھ کر دیکھتے ہیں۔ یہ میں پہلے بھی عرض کر چکا ہوں کہ ہمارے صرف عقل نہیں ہے، ہمارے پاس فطرت ہے، ہمارے پاس اندر کی جبلتیں ہیں، ہمارے پاس سوچنے سمجھنے کے دائیات ہیں۔ تو انسان مکمل معنی میں جب مطمئن ہوتا ہے تب صحیح جگہ پہ کھڑا ہوتا ہے۔ اگر صرف آپ امپیریسزم کو مثلا تسلی دے دیں، آپ کی عقل ادھوری رہ جاتی ہے۔ عقل کو آپ دے دیں، آپ کا امپیریسزم ادھورا رہ جاتا ہے، اور آپ ان دونوں کو دے دیں، آپ کی فطرت ادھوری رہ جاتی ہے۔ تو ان تینوں چیزوں کو، حواس، میری فطرت اور میری عقل، ان تینوں کو مطمئن ہونا چاہیے، تب جا کر بات انسان کے لیول کی ہوتی ہے۔ لیکن دور جدید میں انسان کو عقل سے بھی محروم کر دیا گیا ہے اور فطرت سے محروم کر دیا گیا ہے، اسے صرف حواس کا کیڑا بنا دیا گیا۔ یہ آج کے انسان کی بدقسمتی ہے۔ اس لیے پرانا انسان، چونکہ اس کے پاس فطرت بھی رہتی تھی، عقل بھی رہتی تھی، اور امپیریسزم حواس بھی رہتے تھے، تو وہ کچھ نہ کچھ خدا کو مانتا رہتا تھا، خواہ کمزور ایمان والا ہے، کیسا ہے کیسا نہیں ہے۔ منافقت بھی آتی تھی تو خدا کے دائرے میں رہ کے آتی تھی۔ اب چونکہ اس کو ایک حواس کا کیڑا بنا دیا گیا ہے، تو اس کے اندر خدا کا انکار کی ضرورت بھی پیدا ہو گئی ہے۔ تو یہاں پہ روک لیتے ہیں جی، انشاءاللہ اگلی دفعہ اللہ نے خیر کیا تو باقی